چند ایک موضوعات غالب کے بھی پسندیدہ اور مرغوب موضوع ہیں، میں صرف ان میں سے ایک کا تذکرہ کرنا چاہتا ہوں، جس سے کہ اقبال غالب کے کلام کی، غالب کے دیوان کی ابتدا ہوتی ہے، یعنی نقش فریادی ہے کس کی؟ شوقی تحریر کا، کاغذی ہے پیرہن ہر پیکرے تصویر کا۔ غالب کے کلام کی جو بھی شرح اس وقت تک لکھی گئی ہے، اس میں بیشتر آپ کی نظر سے گزر چکی ہوں گی، اس میں کوئی شرح آپ کو ایسی نہیں ملے گی جس میں اس شعر پہ دو چار صفحے ضائع نہیں کیے گئے، اور وہ بیشتر ضائع اس لیے کیے گئے ہیں کہ ان بزرگوں نے اس شعر کے موضوع پہ بہت کم غور فرمایا ہے۔ یہ تو لکھا ہی ہوتا ہے کہ پرانے زمانے میں جب بھی کوئی شخص کسی حاکم کے سامنے فریاد لے کے جاتا تو کاغذ کا لبادہ پہن کے جاتا تھا، اس سے یہ ظاہر ہوتا تھا کہ کوئی شخص فریادی ہے اور کوئی درخواست یا فرمائش حاکم یا بادشاہ کے سامنے پیش کرنا چاہتا ہے، اسی لیے اسے دربار میں حاکم کے سامنے پیش کر دیا جاتا تھا۔ چنانچہ غالب نے پہلے مصرع میں کہا ہے کہ نقش یعنی ہر وہ چیز جو کاغذ پہ تحریر کی جائے، خواہ وہ تصویر کی صورت میں ہو یا تحریر کی شکل میں، اپنے لکھنے والے یا مصور کی فریاد کرتی ہے، اور اس کا ثبوت یہ ہے کہ اس نے کاغذ کا لباس پہن رکھا۔ یہ معنی تو ہر جگہ بتائے جاتے ہیں اور ہر جگہ لکھے ہوئے ملیں گے۔ اس سے جو لوگ زیادہ باریک بین ہوئے ہیں وہ اس شعر کو تصوف کی طرف لے جانے کی کوشش کرتے ہیں، اور یہ معنی بتاتے ہیں کہ غالب اپنے خالق کا گلہ کرتے ہیں کہ اللہ تعالیٰ نے جو انسان پیدا کیے ہیں، وہ جو کہ اس کا نقش ہے، اس میں اس طرح کی صفات رکھ دی گئی ہیں یا اسے اس قسم کے محاسن یا معائب دیے گئے ہیں، اس کی فطرت ہی اس قسم کی بنائی گئی ہے کہ اسے طرح طرح کی مصیبتیں، مسائل اور مشکلات درپیش آتی رہتی ہیں، اور اس وجہ سے وہ اپنے خالق کا فریادی ہے۔ میری رائے میں یہ اس شعر کے یہ معنی کسی طرح نہیں بنتے، وہ اس لیے کہ اگر اس کاغذی پیرہن کا استعارہ انسان کے لیے استعمال کیا جائے تو وہ بالکل مومل ہو جاتا ہے، اس لیے کوئی انسان کاغذی پیرہن پہن کے بازاروں میں نہیں پھرتا ہے۔ تو معلوم یہ ہوتا ہے کہ یہ شعر صرف اس تحریر یا تخلیق کے بارے میں ہے جو کہ انسان خود کرتا ہے، نہ کہ اس تخلیق کے بارے میں جو کہ اللہ تعالیٰ نے کی ہے۔ میرے خیال میں غالب کہنا یہ چاہتے ہیں کہ لکھنے والے یا مصور نے جس شوق، جس گرمی، جس جذبے سے اپنے الفاظ کو کاغذ پر منتقل کیا ہے یا اسے الفاظ میں ڈالنے کی کوشش کی ہے، وہ جذبہ اس قدر تند و تیز ہے کہ کاغذ یا الفاظ اس کے متحمل نہیں ہو سکتے۔ اس لیے یہ الفاظ، یہ کاغذ کا ورق فریاد کر رہا ہے کہ جو کچھ مجھ پر لکھا جا رہا ہے یا جو تصویر مجھ پر بنائی جا رہی ہے یا جو نقش آرائی کی جا رہی ہے، وہ میری جان ناتواں کی تاب سے زیادہ ہے۔ اس شعر میں شوخی سے مراد شرارت یا خلندرا پن نہیں ہے، شوخی کا مفہوم وہی ہے جسے انگریزی میں انٹینسٹی کہتے ہیں۔ سوال دوسرا سوال یہ ہے کہ یہ فریاد کیوں کرتا ہے، اس کی وضاحت غالب کے ایک دوسرے شعر سے ہوتی ہے۔ غالب فارسی میں کہتے ہیں، غالب نبوت شیوا من قافیہ بندی، ظلم است کہ بر کل کو ورق میں کو نمن سک، یعنی میں وہ ایسا شاعر نہیں ہوں جو میں اس قافیہ بندی کرتا ہے، بلکہ میں تو جو کچھ لکھ رہا ہوں اس سے کاغذ اور قلم پر ظلم ہو رہا ہے، وہ اس وجہ سے کہ میرے الفاظ میں جو حدت ہے وہ جب میں اپنے دل کی آگ کو قلم تک پہنچاتا ہوں یا کاغذ پر منتقل کرتا ہوں تو قلم اور کاغذ دونوں چلا اٹھتے ہیں کہ ہم پر یہ کیا ظلم ہو رہا ہے۔ غالب کا وہ مصرع آپ کو یاد ہوگا کہ دل میرا سوز نہاں سے بے محابہ جل گیا، یہ سوز نہاں جب وہ اپنے دل سے نکال کر اپنے قلم کی وساطت سے کاغذ پر منتقل کرتے ہیں تو ایسا معلوم ہوتا ہے کہ جس سوز نہاں سے ان کا دل جل گیا ہے، اس سے کاغذ اور قلم دونوں کو آگ لگ جائے گی، دونوں بڑک اٹھیں گے۔ غالب نے اس پیرائے کو، اسی مضمون کو دوسرے پیرائے میں بیان کیا ہے۔ الفاظ جیسے کہ آپ جانتے ہیں ایک محدود چیز ہے، آپ کے تجربات اور محسوسات یا آپ جو کچھ بھی دیکھتے ہیں یا محسوس کرتے ہیں وہ محدود چیز نہیں ہے، غیر محدود چیز ہے، وہ مرئی یا مادی چیز نہیں ہے۔ اگر آپ کسی پھول کو دیکھتے ہیں تو اس میں آپ کو جو رنگ ملتا ہے، جو خوشبو महसूस होती है, उसके जो पत्ते होते हैं खास खास अवकात में धूप की वजह से उसके जो रंग बदलते हैं, ये सारी चीजें आप दो चार सत्रों में या दो चार जुमलों में या चंद अल्फाज में किसी तौर बयान नहीं कर सकते और किसी तरीके से आप उन सारी कैफियतों पर मुहित या अल्फाज मुहित नहीं हो सकते जो कि एक खुशबू या एक रंग आपके महसूसात पे मुतशक्कल करता है। इसी तरह अगर आपके सर में दर्द हुआ और आप उसका शेर बनाने बैठे तो वो सारा दर्द किसी सूरत उस शेर में नहीं आ सकता, क्योंकि उसमें कई तरह की कैफियतें होंगी, उनमें से कोई एक आध कैफियत आप बयान कर सकेंगे, बाकी छूट जाएंगे। चुनांचे जब भी कोई शख्स तस्वीर बनाना चाहता है या शेर बनाना चाहता है तो उसको सबसे पहले यह इंतखाब करना पड़ता है कि तस्वीर का कौन सा नक्श वो कागज पे लाए या अपने महसूसात का कौन सा पहलू वो शेर में बयान करे और कौन सा छोड़ दे। इसको गालिब ने इस पैराग्राफ में बयान किया है कि हाल दिल लिखूं कब तक, जाऊं उनको दिखलाऊं उंगलियां फिगार अपनी, खामा खून चुका अपना। यानी ये लिखते लिखते मेरे हाथ छलनी हो गए हैं, कलम से खून टपक रहा है, ये कैफियत कागज पे तो कोई मुंतकिल हो नहीं सकती, इसलिए मैं जाके उनको यह हाथ और यह कलम दिखा दूं कि खून हाथों से उंगलियों से खून बह रहा है और कलम से भी खून चका है। हर आर्टिस्ट अदीब या शायर को यह मसला दरपेश होता है कि उसके दिल में जितना जज्बा या ख्याल या फिक्र है उसके लिए चूंकि ना तस्वीर काफी है ना अल्फाज ना अशार, क्योंकि कुछ पहलू बयान होंगे कुछ छूट जाएंगे, तो इस सूरत में उसके लिए हमेशा एक अजाब का आलम पैदा होता है। हमेशा उसे यह एहसास होता है कि जो कुछ मुझे कहना था या जो कुछ मुझे तस्वीर में रखना था मैं उस पर पूरा नहीं उतर सका। चुनांचे नजीरी का एक मजमून है और गालिब नजीरी से जैसे कि आप जानते हैं बहुत मुतासर थे, सब बार से आगाज बंजाम रसांदे अफसाना दर्दे के बपाया न रसीदा। यानी सौ बार हमने शुरू से आखिर तक अपना किस्सा बयान किया मगर यह किस्सा यह दर्दी ऐसा है कि यह किस्सा कभी अपने इख्तिताम तक नहीं पहुंचा। यह सवाल भी पैदा होता है कि आखिर दर्द का यह किस्सा और यह अफसाना किस किस्म का है कि जो शैतान की तरह आंख की तरह इतना लंबा है कि खत्म होने में नहीं आता। अगर कोई जाती बात जैसे कोई बिछड़ गया हो, किससे दोस्ती खत्म हो गई हो, कोई अपना निजी सदमा हो, तो वो तो एक आध दिन में दो दिन में चार दिन में उसके तो सारे पहलू किसी न किसी सूरत आप बयान कर सकेंगे। लेकिन गालिब या नजीरी या इस किस्म के बड़े शायर सिर्फ अपने घर की अपने दिल की बात नहीं करते, छोटे मोटे जाति गम तो बात शुरू बयान हो जाते हैं, लेकिन ये लोग जो अपने सारे दौर का गम बयान करते हैं, उनके माशरे पर जो कुछ गुजरती है उस सारे माशरे का दुख दर्द, उसका पूरा तजुर्बा, उस पूरे तजुर्बे का निचोड़ बयान करना चाहते हैं, तो फिर उनको ये इज्ज और ये हमेशा ये दर्द रहता है कि बात पूरी तरह बयान नहीं हो सकी। हम आजकल गालिब के दौर से मिलते जुलते दौर से गुजर रहे हैं कि एक नक्शा जो बना हुआ था वो टूट गया है, एक नया नक्शा अभी बनने में नहीं आ रहा है और ये समझ में नहीं आ रहा है कि क्या होगा क्या नहीं होगा। जिस अजाब के आदि थे उस अजाब से तो गुजर चुके हैं, आइंदा कौन सा अजाब आने वाला है उससे अभी हम आशना नहीं है। इस इज्तिमाई अजाब का जो आलिम गालिब ने अपने कलाम में समझने की कोशिश की थी वो इतनी बड़ी चीज थी कि उसके इजहार के लिए गालिब ही के नहीं किसी भी शायर के पास अल्फाज काफी नहीं होते थे। बड़ी शायरी की यही अलामत है और बड़े शायर का यही सबूत होता है कि जो मजमून वो बयान करता है उसकी वसत के मुकाबले में उसके अल्फाज कम रह जाते हैं और इसके अपने दर्द के अलावा बाकी सारी दुनिया और बाकी सारी इंसानियत का दर्द उसके कलाम में शामिल हो जाता है। जितना ज्यादा और अजीम उसका दर्द होगा उतना ही अजीम उसका कलाम होगा और उतना ही शदीद उसका अपना ज़ेहनी अलम होगा और यही गालिब के कलाम की खुसियत है।